तपाई उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब शुरू हुन्छ कार्यक्रम देश परदेश। नमस्कार। कार्यक्रम देश परदेशबाट जानुका दुवाडी र मिलन तिमिल्सिनाको स्वागत छ। कार्यक्रम देश परदेशमा हामी देश विदेशमा पाइने काम, कमाई, सिप र काम गर्दाका सजिला अप्ठ्यारा बारे अनेक विषयमा कुरा गर्छौं। यो कार्यक्रम हरेक मंगलबार बिहानको 8:20 उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz साथै प्रदेशका विभिन्न एफएम रेडियो स्टेशनहरू, उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। साथै यो कार्यक्रम बुधबार बेलुकी 5:20 पनि सुन्न सकिन्छ।
रोजगारीका लागि विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्ने घोषणा गरे पनि सरकारले बाध्यता अन्त गर्ने नीति र योजना भने अघि सार्न सकेको छैन। तैपनि वैदेशिक रोजगारीमा हुने ठगी र झन्झट अन्त्य गर्न विभिन्न काम चाहिँ भइरहेका छन्। वैदेशिक रोजगारीलाई सजिलो र झन्झट मुक्त बनाउन सरकारले शुरू गरेको पछिल्लो व्यवस्था हो अनलाइनबाट पुनः श्रम स्वीकृति। यो व्यवस्था अनुसार अब अनलाइन मार्फत घरमै बसेर वा विदेशबाट पनि पुनः श्रम स्वीकृति लिन सकिन्छ। एकपटक वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक्स अर्थात आँखाको स्क्यान वा औंठा छापको स्क्यान गरेर श्रम स्वीकृति लिइसकेका श्रमिकले अनलाइन मार्फत पुनः श्रम स्वीकृति लिन सक्नेछन्।
यो व्यवस्था शुरू भएसँगै कतिपय श्रमिकले अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन थालिसकेका छन्। सेवा शुरू भएको एक हप्तामा 130 जनाले अनलाइनबाट पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ। तर विदेशमा रहेका कतिपय श्रमिकले भने अनलाइन फारम भर्दा समस्या भएको गुनासो गरेका छन्। यस्तो गुनासो कम गर्न श्रमिक स्वयंले अनलाइन फारम भर्ने प्रक्रिया राम्रोसँग बुझ्नुपर्ने हुन्छ। वैदेशिक रोजगार विभागले पनि प्रक्रिया सरल बनाउने प्रयास भइरहेको जनाएको छ। आजको देश परदेश अनलाइन मार्फत पुनः श्रम स्वीकृतिको व्यवस्था, फारम भर्ने प्रक्रिया, श्रमिकका अनुभव र यसबाट हुने फाइदाहरूका विषयमा केन्द्रित छ।
आज हामीसित छन्
पुनः श्रम स्वीकृतिका लागि अनलाइन फारम भर्दा थाहा पाउनै पर्ने कुरा,
अनलाइन मार्फत फर्म भर्न शुरू गर्नुभन्दा अगाडि केही पूर्व तयारीहरू गर्नुपर्ने हुन्छ। पूर्व तयारीहरूको केसमा चाहिँ के छ भने सबैभन्दा पहिले उहाँको सेवाग्राहीको एउटा आफैले प्रयोग गर्ने इमेल एड्रेस हुनुपर्छ, एक नम्बर।
अनलाइन फारम भर्दा श्रमिकले भोगेका समस्या र प्रक्रिया सरल बनाउने सरकारको तयारी,
नेपाली र इङ्ग्लिस दुईकै ल्याङ्ग्वेजमा, र अझ यो फर्म भर्ने स्टेपहरूलाई पनि एउटा स्टेप सकिएपछि अर्को स्टेपमा सँगसँगै सिरियली चाहिँ आउने गरी अझ थप सरलीकृत यसलाई गर्दैछौ।
साथमा छ वैदेशिक रोजगारीको क्रममा अनलाइन मार्फत गर्न सकिने अरू काम र सेवा बारे जानकारी पनि। तर यी सामग्री प्रस्तुत गर्नुअघि हप्ताभरिका रोजगार गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ साथी भोजेन्द्र बस्नेत।
वैदेशिक रोजगारीमा जान लागेकाहरूलाई आफू जान लागेको कामको लागि तिर्नुपर्ने रकम म्यान पावर कम्पनीको आधिकारिक बैंक खातामा मात्रै जम्मा गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ। पछि आवश्यक पर्दा आफूले कति रकम बुझाए भन्ने प्रमाण नहुँदा श्रमिक स्वयंलाई समस्या हुने गरेको भन्दै आधिकारिक खातामा मात्र पैसा जम्मा गर्न र पैसा बुझाएको भौचर वा रसिद आफैसँग राख्न विभागले आग्रह गरेको हो। यस्तै विभागले वैदेशिक रोजगारीमा जान लागेकाहरूलाई अन्तर्वार्ता छनौट भएपछि मात्र म्यान पावर कम्पनीलाई आफ्नो सक्कली राहदानी पत्र बुझाउन पनि आग्रह गरेको छ। अन्तर्वार्तामा छनौट नभई आफ्नो सक्कली राहदानी लगायत कागजात नबुझाउन र चाहिएकै खण्डमा प्रतिलिपि बुझाउन विभागले आग्रह गरेको हो। यदि तपाईँ अनलाइनबाट पुनः श्रम स्वीकृति लिन लाग्नु भएको छ र पासवर्ड वा इमेल बिर्सनु भएको छ भने नआत्तिनुहोस्। अनलाइन पुनः श्रम स्वीकृतिको लागि सेवाग्राही आफैले आवेदन गरी श्रम स्वीकृति लिन सक्ने व्यवस्था भएकोले पहिले फारम भर्दाको FEIMS युजर एकाउन्टबाटै आवेदन दिनुपर्ने हुन्छ। तपाईँले एफईआईएमएस युजर एकाउन्टको पासवर्ड बिर्सनु भएको छ भने फर्गेट पासवर्ड मार्फत पासवर्ड प्राप्त गर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ। तर यदि एफईआईएमएस युजर एकाउन्टको इमेल ठेगाना वा मोबाइल नम्बर गलत प्रविष्ट भएकोले पासवर्ड रिकभर हुन नसकेमा भने पासवर्ड रिसेट गर्नुपर्नेछ। त्यसको लागि काठमाडौँमा रहेको वैदेशिक रोजगार कार्यालय, प्रदेशमा रहेका श्रम कार्यालय, गन्तव्य देशमा रहेका नेपाली कूटनीतिक नियोगबाट निवेदनको ढाँचा प्राप्त गरी रिसेट गर्न सकिने विभागले जनाएको छ। निवेदनको ढाँचा वैदेशिक रोजगार विभागबाट पनि प्राप्त गर्न सकिन्छ। दक्षिण कोरिया सरकारले त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीहरूलाई पनि ई नाइन भिसा उपलब्ध गराउने तयारी थालेको छ। ई नाइन भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी ईपीएस प्रक्रिया मार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकहरूलाई दिने भिसा हो। त्यहाँ अध्ययनरत विज्ञान र इन्जिनियरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीहरूलाई रोजगारी प्रदान गर्ने हेतुले यो भिसा प्रदान गर्न लागि हो। यदि यो अवधारणा कार्यान्वयन भएमा दक्षिण कोरियामा 1500 संख्यामा रहेका स्नातक प्राप्त नेपाली विद्यार्थीहरूले ईपीएस प्रक्रिया मार्फत कोरियामा आएर श्रम गरिरहेका श्रमिकहरूले झैं रोजगारीको अवसर पाउनेछन्। ओमानमा अलेखबद्ध तथा गैर कानूनी भएका नेपाली श्रमिकहरूलाई घर फर्कने अवधि थप गरिएको छ। योभन्दा पहिले ओमानको श्रम मन्त्रालयले नोभेम्बर 15 डिसेम्बर 31 लागि अलेखबद्ध नेपालीहरूलाई जरिवाना नतिरेरै आफ्नो खर्चमा घर फर्कन पाउने निर्णय गरेको थियो। यो समयमा धेरै नेपाली घर फर्किसकेका र बाँकी रहेकाहरूको पनि आगामी मार्च महिनाभित्र जरिवाना नलाग्ने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ। दूतावासले कामदार अनुमति पत्र तथा भिसाको म्याच सकिएर ओमानमा अलेखबद्ध भएका नेपाली श्रमिकहरूलाई दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ।
हप्ताभरिको रोजगार गतिविधिपछि अब कार्यक्रमको मुख्य विषयतिर लागौं। श्रमिकलाई सजिलो होस् र ठगी नहोस् भन्ने उद्देश्यले सरकारले अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था गरेको छ। वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक्स अर्थात आँखाको स्क्यान वा औंठा छापको स्क्यान गरेर श्रम स्वीकृति लिइसकेका श्रमिकले अनलाइन मार्फत पुनः श्रम स्वीकृति लिन सक्नेछन्। गएको 17 यो व्यवस्था लागू भइसकेको छ।
पुनः श्रम स्वीकृति लिँदा म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइन मार्फत नै तिर्न सकिन्छ। यसरी अनलाइन मार्फत तिर्दा कुनै शुल्क लाग्दैन। यी सेवा फोन पे र स्प्यारो पे प्रणालीबाट रकम तिर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ। पुनः श्रम स्वीकृतिको लागि अनलाइन फारम भर्नु अगाडि यसको प्रक्रिया राम्रोसँग बुझ्नुपर्छ। साथमा आवश्यक कागजपत्र पनि स्क्यान गरेर ठिक्क पार्नुपर्छ। पुनः श्रम स्वीकृतिका लागि अनलाइन फारम भर्ने शुरूदेखि अन्त्यसम्मको प्रक्रियाबारे प्रष्ट जानकारी दिँदै हुनुहुन्छ विपुल पराजुली। पराजुली वैदेशिक रोजगार विभागको सूचना प्रविधि शाखामा यही काम गर्नुहुन्छ।
यसको प्रक्रियाको बारेमा बताउँदाखेरि सर्वप्रथम जो सेवाग्राही हुनुहुन्छ उहाँले योभन्दा अगाडि पनि अनलाइन मार्फत एप्लाई गरेर श्रम स्वीकृति लिएको हुनु पर्यो, अथवा सरसर्ती सामान्य रूपमा बुझ्दाखेरि विगत 3 जति अवधिमा जसले श्रम स्वीकृति लिनुभएको छ उहाँहरू प्राय सबैजनाले अनलाइन मार्फतै पुनः श्रम स्वीकृति लिन सक्नुहुन्छ। यो अहिलेको चाहिँ पुनः श्रम स्वीकृति प्राप्त गर्नुभन्दा अगाडि चाहिँ अनलाइन मार्फत फर्म भर्न सुरु गर्नुभन्दा अगाडि केही पूर्व तयारीहरू गर्नुपर्ने हुन्छ। पूर्व तयारीहरूको केसमा चाहिँ के छ भने सबैभन्दा पहिले उहाँको सेवाग्राहीको एउटा आफैले प्रयोग गर्ने इमेल एड्रेस हुनुपर्छ 1, र 2 उहाँको नेपालमा रहँदाखेरि नेपालमा रहँदा बस्छ अथवा नेपालमा भएको कोही आफन्तले प्रयोग गर्ने खालको मोबाइल नम्बर पनि उहाँहरूले तयारी अवस्थामा राख्नुपर्ने हुन्छ। त्यसपछि पासपोर्ट साइजको फोटोको एउटा स्क्यान कपी गरेर राख्नुपर्ने हुन्छ, त्यो पहिला नै पनि अपलोड भइसकेको हुन्छ तर पनि पुरानो फोटो यदि अलि पुरानो धेरै पुरानो खालको अथवा इनकरेक्टली अपलोडेड भएको रहेछ भने त्यसलाई अपडेट गर्न सकिन्छ। त्यसपछि पासपोर्टको आफ्नो पर्सनल विवरण भएको पेजहरूको स्क्यान गर्नुपर्ने हुन्छ। त्यसपछि वर्किङ भिसा जुन छ उहाँको त्यो चाहिँ अहिलेको एक्टिभ भिसा र योभन्दा अगाडि जारी भएको वर्किङ भिसा दुइटै भिसा पहिला श्रम स्वीकृति लिँदा प्रयोग गरेको भिसा र अहिलेको भिसा यो दुइटै भिसाको स्क्यान कपी तयार गर्नुपर्ने हुन्छ। त्यसपछि उहाँ चाहिँ विदेश जाँदाखेरि हाम्रो एयरपोर्टले लगाइदिएको डिपार्चर स्थान वा विदेशबाट फेरि पुनः नेपाल फर्किँदाखेरि एयरपोर्टमै लगाइएको एराइभल स्थान, त्यसै गरी विदेशमा पुग्दाखेरि विदेशको विमानस्थलमा यदि उहाँको पासपोर्टमा चाहिँ स्टाम्प लगाइएको छ भने त्यो स्टाम्प लागेको पासपोर्टको पेजहरू, एराइभल र डिपार्चरको स्टाम्पहरू लागेको पासपोर्टको पेजहरूको पनि स्क्यान गर्नुपर्ने हुन्छ। त्यसपछि सँगसँगै उहाँको चाहिँ योभन्दा अगाडि श्रम स्वीकृति लिएको भन्दा फरक कम्पनीमा जान लाग्दै हुनुहुन्छ भने त्यो फरक कम्पनीले उहाँलाई अफर गरेको एग्रिमेन्ट पेपर अथवा जब अफर लेटर त्यसको पनि स्क्यान कपी हुनुपर्ने हुन्छ र अन्य कुनै कागजातहरू बेला बेलामा सरकारले चाहिँ यो प्रयोजनको श्रम स्वीकृतिको लागि चाहिँ यो कागजात आवश्यक पर्छ भनेर तोकिदिएको हुन्छ। अहिले खाडी मुलुकको हकमा घरेलु कामदारमा यस अगाडि गएर पुनः जान खोज्ने कामदारहरूको हकमा चाहिँ दूतावास प्रमाणित एउटा अनुसूचीको फारम पनि माग्ने गरिएको छ र त्यो यदि त्यस्तो केसमा चाहिँ त्यो अतिरिक्त डकुमेन्टको पनि स्क्यान कपी गर्नुपर्ने हुन्छ। यो यसको अलावा सेवाग्राहीहरूसँग आफ्नो सेवा प्राप्त गर्ने प्रयोजनको लागि अरू कुनै कागजात छ भने त्यस्तो कागजातहरूको पनि पहिले सबै चिजको स्क्यान कपी उहाँले तयार गर्नु पर्यो। अहिले मैले बताएका डकुमेन्टहरूको
अब यी पूर्व तयारी भइसकेपछि अर्थात् आवश्यक कागजातको स्क्यान गरिसकेपछि चाहिँ अब के गर्ने?
अब त्यसपछि केही श्रम स्वीकृति एप्लाई गर्नलाई केही सर्टेन स्टेपहरू छन्, त्यो स्टेपहरू म सरसर्ती बताउँछु, धेरै गाह्रो छैन। त्यसको लागि चाहिँ पहिले हाम्रो वैदेशिक रोजगार विभागको वेबसाइट डोफे डिओएफई डोफे डट जिओभी डट एनपी त्यहाँ जानु पर्यो। त्यहाँ गइसकेपछि श्रम स्वीकृतिको लागि आवेदन भन्ने एउटा लिङ्क भेट्नुहुन्छ डोफेको वेबसाइटमा। त्यो वेबसाइटमा गइसकेपछि त्यो लिङ्कमा क्लिक गर्ने, श्रम स्वीकृतिको लागि अनलाइन श्रम स्वीकृतिको लागि आवेदन भन्ने लिङ्क भेट्नुहुन्छ। त्यो लिङ्कमा क्लिक गरेपछि उहाँले चाहिँ श्रम स्वीकृतिको लागि एप्लाई गर्ने पेजमा पुग्नुहुन्छ। त्यो पेजमा पुगिसकेपछि त्यहाँ चाहिँ युजर नेम र पासवर्ड राख्ने ठाउँ आउँछ। युजर नेम र पासवर्डमा चाहिँ यो अगाडि नै उहाँले श्रम स्वीकृति अघिल्लो पटक नै श्रम स्वीकृति लिँदाखेरि हामीले युजर नेम र पासवर्ड उहाँलाई प्रोभाइड गरेको हुन्छौँ। त्यो प्रोभाइड गरेको युजर नेम र पासवर्ड उहाँले त्यहाँ इनपुट गरेर साइन इन गर्नुपर्ने हुन्छ। अनि इनकेस उहाँले युजर नेम र पासवर्ड बिर्सिनुभयो भने, योभन्दा अगाडि लिँदाको पासवर्ड बिर्सिनुभयो भने त्यहीँनिर चाहिँ फर्गेट पासवर्ड भन्ने अप्सन छ। फर्गेट पासवर्डमा क्लिक गरेर यसभन्दा अगाडि उहाँले श्रम स्वीकृति लिँदा प्राप्त गरेको युजर नेम र पासवर्ड को प्राप्तिको लागि त्यो फर्गेट पासवर्ड पनि प्रयोग गर्न सक्नुहुन्छ। त्यहाँ क्लिक गरेपछि उसले इमेलहरू माग्नेछ सिस्टमले, त्यो इमेल करेक्टली इनपुट गरिसकेपछि त्यो इमेलमा चाहिँ उहाँको पुरानो पासवर्डलाई रिसेट गर्नको लागि अप्सन पनि आउँछ। पहिला पासवर्ड बिर्सिएको हकमा यदि उहाँले पहिला फर्म भर्दाखेरि पहिला श्रम लिँदाखेरि इनपुट गरेको इमेल पनि बिर्सिनुभयो भने चाहिँ त्यस्तो व्यक्तिहरूको हकमा चाहिँ अहिले हाम्रो नेपालमा चाहिँ श्रम स्वीकृति प्रदान गर्ने 7 कार्यालयहरू र विदेशमा चाहिँ विदेशी स्थित नियोगहरूमा उहाँले चाहिँ हाम्रो वेबसाइटमा एउटा फर्म राखिदिएको छ, त्यो फर्म नै डाउनलोड गरेर त्यो लिएर गएर उहाँले पासवर्ड रिसेट गर्न सक्नुहुन्छ। र सँगसँगै मैले यहाँ एउटा कुरा के जोड दिन चाहेँ भने यसरी प्राप्त गरेको पासवर्ड चाहिँ भविष्यमा श्रम स्वीकृति लिनको लागि अन्य प्रयोजन पनि वैदेशिक रोजगारमा कुनै किसिमको उजुरी गुनासोहरू गर्नु पऱ्यो भने त्यो प्रयोजनमा पनि काम लाग्ने भएको कारणले गर्दाखेरि यो युजर नेम र पासवर्ड चाहिँ सुरक्षित राख्नु होला। पहिलो चरण भनेको उहाँले युजर नेम र पासवर्ड प्रयोग गरेर लगइन गर्ने, त्यसपछि दोस्रो चरणमा उहाँले त्यसभित्र लगइन गरिसकेपछि श्रम स्वीकृतिको उहाँको पर्सनल प्रोफाइल भएको पेज खुल्छ। त्यो पेजमा गएर चाहिँ त्यो प्रोफाइल पेजमा उहाँको केही पर्सनल डिटेलहरू अपडेट गर्नुपर्नेछ भने सामान्यतया सबै विवरणहरू त्यहाँ उपलब्ध हुनेछ, तर कहिलेकाहीँ उहाँको पहिला बसेको ठेगाना हालको ठेगाना चेन्ज गर्नुपर्ने अथवा केही व्यक्तिगत विवरणहरू चेन्ज गर्नुपर्ने भयो भने उहाँले त्यो प्रोफाइल पेजमा गएर चेन्ज गर्न सक्नुहुन्छ। सँगसँगै यदि योभन्दा अगाडि पुरानो पासपोर्टबाट चाहिँ उहाँले श्रम स्वीकृति लिनुभएको थियो र अहिले नयाँ पासपोर्ट बनाउनु भएको छ भने त्यो नयाँ पासपोर्ट नम्बर पनि त्यहाँ उहाँले इनपुट गरेर आफ्नो पासपोर्टको विवरण अद्यावधि गर्न सक्नुहुन्छ। यो चाहिँ चरण 2 हो, स्टेप 2 यो काम गर्नुहुन्छ।
हजुर, अब स्टेप 3,
त्यसपछि स्टेप 3 गएर चाहिँ उहाँले जुन अघि नै प्रयोग गर्नुभएको युजर नेम र पासवर्ड प्रयोग गरी लगइन गर्नुहुन्छ। लगइन गरिसकेपछि लेफ्ट ह्यान्ड साइडमा त्यो पेजको लेफ्ट ह्यान्ड साइडमा एउटा रिइन्ट्री भन्ने मेनु देखिनेछ लेफ्ट ह्यान्ड साइडमा, र त्यो मेनुमा गएर त्योभित्र चाहिँ इम्प्लोइमेन्ट डिटेल्स भन्ने एउटा लिङ्क हुन्छ, इम्प्लोइमेन्ट डिटेल्समा गएर क्लिक गर्ने। क्लिक गरिसकेपछि त्यहाँ क्लिक गरेर उहाँले विदेश स्थित आफू चाहिँ श्रम स्वीकृति लिएर जान चाहेको कम्पनीको नाम लगायतको सेवा सुविधा, कति घन्टा काम गर्नुपर्ने, महिनामा कति दिन काम गर्नुपर्ने लगायतको जे जे विवरणहरू त्यहाँ उपलब्ध छ, त्यहाँ उपलब्ध भएको सबै विवरणहरू उहाँले इनपुट गर्नुपर्ने हुन्छ। सँगसँगै त्यसको अलिकति तलपट्टि गएर चाहिँ आवश्यक डकुमेन्टहरू अपलोड गर्नको लागि त्यो ठाउँहरू छ, त्यहाँ मागिएको डकुमेन्टहरू सबै जुन अघि हामीले पूर्व
तयारी
स्क्यान गरेर जे राखिएको छ त्यही डकुमेन्टहरू उहाँहरूले एक एक गरी सबै अपलोड गर्नुपर्ने हुन्छ। त्यहाँ चाहिँ केही सर्टेन डकुमेन्टहरू अनिवार्य अपलोड गर्नुपर्ने, जस्तो भिजा र पासपोर्टको कपीहरू अनिवार्य अपलोड गर्नुपर्ने छ, त्यो अनिवार्य नै गर्नुपर्ने हुन्छ। त्यो बाहेक अरू चाहिँ सर्टेन डकुमेन्टहरू जुन उहाँसँग उपलब्ध छ त्यो उहाँले अपलोड गर्नुहुन्छ, जुन उहाँसँग उपलब्ध छैन त्यसलाई चाहिँ अपलोड नगर्दा पनि हुन्छ, तर सम्भव भएसँग सम्भव उहाँसँग उपलब्ध भएका सबै डकुमेन्ट अपलोड गरेको राम्रो। यो के भयो हाम्रो चरण
तिन हजुर
स्टेप थ्री। अब स्टेप फोरमा उहाँले त्यसरी इम्प्लोइमेन्ट डिटेल्समा सबै आफ्नो डिटेल भरेर भरेको विवरणहरू ठिक छ भनेर एकिन भइसकेपछि अब यो श्रम स्वीकृति नवीकरणको लागि चाहिँ पहिले उहाँले बिमा गर्नुपर्ने हुन्छ र वैदेशिक रोजगार कल्याणकारी कोषमा चाहिँ उहाँले कल्याणकारी कोष बापतको रकम जम्मा गर्नुपर्ने हुन्छ, जुन सामान्यतया 3 वर्षसम्मको श्रम लिइन्छ, सामान्यतया 3 वर्षसम्मको लागि 1500 रुपियाँ कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने र जो जति अवधिको उहाँले श्रम स्वीकृतिको माग गर्दै हुनुहुन्छ त्योभन्दा 6 महिना बढीसम्मको चाहिँ बिमा गर्नुपर्ने हुन्छ। यो बिमा गर्नको लागि र कल्याणकारी कोषको रकम जम्मा गर्ने काम हो अबको स्टेपमा।
यो थप स्टेप भन्नुभन्दा अगाडि यो बिमा र कल्याणकारी कोषमा रकम तिरेको रसिद चाहिँ पुनः श्रम स्वीकृति लिँदा कसरी लिनुपर्छ?
यो रसिद उहाँले आफ्नो प्रयोजनलाई मैले बुझाएँ पैसा बुझाएँ भनेर आफ्नो प्रयोजनको लागि मात्रै लिन सक्नुहुन्छ। हाम्रो लागि चाहिँ जुन ठाउँमा उहाँ हामीले अथोराइज गरेको जुन बिमा कम्पनी अथवा वैदेशिक रोजगारको कल्याणकारी कोषको रकम कलेक्ट गर्ने जुन ब्याङ्कहरू हुनुहुन्छ उहाँहरूले त्यो बुझेर अनलाइन मार्फतै पठाइदिनुहुन्छ, त्यस कारण रसिद नै अपलोड गर्नु पर्दैन, उहाँहरूले अपलोड गरिराख्नु पर्दैन। तर खालि के गर्नु पऱ्यो भने अथोराइज बिमा कम्पनीहरूमा गएर म चाहिँ वैदेशिक रोजगारीको लागि बिमा गर्न आएको र मेरो पासपोर्ट नम्बर यो हो भनेर उहाँलाई भनिदिनु पऱ्यो अनि उहाँहरूले त्यो पासपोर्ट नम्बर राखेर बिमा गरिदिनुहुन्छ र हाम्रो सिस्टममा अटोमेटिकली पठाइदिनुहुन्छ। त्यसै गरी कल्याणकारी कोषको रकम जम्मा गर्नको लागि पनि अधिकार प्राप्त हामीसँग एग्रिमेन्ट भएको ब्याङ्कहरूको कुनै पनि ब्रान्चमा गएर म चाहिँ वैदेशिक रोजगारीको लागि रकम जम्मा गर्न श्रम स्वीकृतिको लागि रकम जम्मा गर्न आएको र मेरो पासपोर्ट नम्बर यो भनेपछि उहाँहरूले धेरै ब्याङ्कहरूले त भाउचरमा खाता नम्बर सहितको भाउचर पनि प्रिन्ट गर्नु भएको छ, नभए त्यो खाता नम्बर त्यो ब्याङ्कहरूले प्रोभाइड गरिदिन्छ र त्यो त्यहाँ पैसा जम्मा गरिसकेपछि उहाँले आफ्नो प्रयोजनलाई रसिद लिन सक्नुहुन्छ, तर त्यो रसिद अपलोड गरिराख्नु पर्दैन। र अहिले थप व्यवस्था के भएको छ भने यो बिमा र कल्याणकारी कोषको रकम जम्मा गर्ने प्रयोजनको लागि चाहिँ नेपाल राष्ट्र ब्याङ्कबाट मान्यता प्राप्त भएका भुक्तानी सेवा प्रदायकहरू जुन जसलाई चाहिँ हामी वालेट भन्छौँ त्यो वालेटको थ्रुबाट पनि उहाँहरूले चाहिँ बिमा पनि गर्न सक्नुहुन्छ र कल्याणकारी कोषको रकम जम्मा गर्न पनि सक्नुहुन्छ। हालको लागि चाहिँ ई सेवा नामक वालेटबाट चाहिँ बिमा र कल्याणकारी कोष दुवै जम्मा गर्न सक्नुहुन्छ। त्यसै गरी खल्ती नाम गरेको वालेटबाट चाहिँ उहाँले यो कल्याणकारी कोषको रकम जम्मा गर्न सक्नुहुन्छ।
हजुर, अब त्यसको प्रक्रिया
यसरी जम्मा गरिसकेपछि चाहिँ उहाँले फेरि चाहिँ अघि चाहिँ लगइन पेजमा उहाँ आउन सक्नुहुन्छ। त्यो लगइन पेजमा चाहिँ रिइन्ट्री मेनुभित्र गइसकेपछि रिइन्ट्रीभित्र अब चाहिँ त्यहाँ इन्डिभिजुअल रिइन्ट्री रिक्वेस्ट भन्ने छ, त्यो रिइन्ट्री मेनुभित्र जम्मा दुईवटा मेनु सब मेनु छ, एउटा इम्प्लोइमेन्ट डिटेल्स भन्ने त्यो चाहिँ माथि छ, त्यसको जस्ट मुनिपट्टि इन्डिभिजुअल रिइन्ट्री रिक्वेस्ट भन्ने मेनु छ। अब चाहिँ उहाँले इन्डिभिजुअल रिइन्ट्री रिक्वेस्ट मेनुमा गएर हेर्दाखेरि त्यहाँनिर ब्याङ्कमा कल्याणकारी कोषको पैसा ब्याङ्कमा पनि टिक लागेको हुन्छ ग्रिन कलरको, र त्यसै गरी इन्सुरेन्स भनेको ठाउँमा पनि टिक लागेको हुन्छ। यदि त्यो टिक लागेको छ भने बिमा र कल्याणकारी कोष बापतको रकम आइसक्यो, जुनमा टिक लागेको छ त्यो टिक लाग्नुको अर्थ चाहिँ उहाँले जुन बिमा गर्नुभयो कल्याणकारी कोषको रकम जम्मा गर्नुभयो त्यो चाहिँ हाम्रो सिस्टममा आइसक्यो भन्ने उहाँले बुझ्नुपर्छ। सँगसँगै यदि त्यसमा क्रस लागेको छ भने चाहिँ बिमा र कल्याणकारी कोषको रकम आइसकेका रहेनछ कि बिमा र कल्याणकारी कोषको जम्मा गर्दाखेरि काहीँ त्यो चाहिँ जहाँ जम्मा गर्नुभएको थियो उहाँहरूले हाम्रो सिस्टममा नपठाइदिएको अथवा उहाँले जम्मा नगरेको अवस्था हुनसक्छ, त्यस कारण त्यो टिक लागेको चाहिँ कन्फर्म भइसकेपछि उहाँले त्यसैको राइट ह्यान्ड साइडमा एउटा चाहिँ एक्सन आइकन भेट्नुहुन्छ, त्यो एक्सन आइकनमा क्लिक गरेपछि रिक्वेस्ट भन्ने एउटा अप्सन आउँछ, रिक्वेस्टमा क्लिक गरिसकेपछि उहाँले हाम्रो श्रम स्वीकृतिको लागि एप्लाई गर्न सक्नुहुन्छ। त्यो एप्लाई गर्दाखेरि त्यहाँ अलिकति उहाँले ध्यान दिनुपर्ने हुन्छ, त्यहाँनिर ब्रान्चहरू सेलेक्ट गर्न अहिलेलाई ब्रान्चहरू सेलेक्ट गर्नको लागि अप्सन अभाइलेबल छ, त्यो अभाइलेबल अप्सनहरू मध्ये जस्तो हाम्रो विराटनगर कार्यालय, काठमाडौँ कार्यालय, धनगढी, पोखरा, बुटोल, सुर्खेत यो कार्यालयहरू पनि चुज गर्न सक्नुहुन्छ। सँगसँगै त्यहाँ एउटा अनलाइन ब्रान्च भन्ने कार्यालय पनि चुज गर्न सक्नुहुन्छ। यदि उहाँले अनलाइन मार्फत सेवा सुविधा लिने हो भने चाहिँ त्यो अनलाइन ब्रान्च सेलेक्ट गर्नुपर्ने हुन्छ। यदि उहाँले चाहिँ अनलाइन ब्रान्च सेलेक्ट नगरिकन अन्य कुनै कार्यालय चुज गर्नुभयो भने चाहिँ उहाँहरू सम्बन्धित कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने हुन्छ। यहाँ चाहिँ अलिकति ध्यान दिनुपर्ने हुन्छ।
अनलाइन खोजेको हो भने त अनलाइनमै गएर क्लिक गर्नु पर्यो,
अनलाइनमै गएर क्लिक गर्नुपर्ने हुन्छ। अनि अर्को एउटा अप्सन के पनि हुन्छ भने उहाँले सुरुमा चाहिँ नजानिकन कुनै एउटा ब्रान्च सेलेक्ट गर्नुभयो, ब्रान्च सेलेक्ट गर्नुभयो तर त्यही खासमा त्यो चाहिँ उहाँ अनलाइनबाट एप्लाई गर्न चाहनुहुन्थ्यो भने त्यहीँनिर त्यो रिक्वेस्ट भनेकै ठाउँमा सँगसँगै एउटा रिसेड्युल भन्ने पनि अप्सन भेट्नुहुन्छ। त्यो रिसेड्युलमा क्लिक गरेर पहिला कुनै अर्को कार्यालयमा पेस गरेकोलाई अनलाइन कार्यालयमा पेस गर्न पनि सक्नुहुन्छ। त्यसै गरी पहिला अनलाइन कार्यालयमा पेस गरेको म चाहिँ सम्बन्धित कार्यालयमा आफै उपस्थित भएर नै लिन्छु श्रम स्वीकृति भन्ने कसैले चाहनुहुन्छ भने त्यो पनि गर्न सक्नुहुन्छ। रिसेड्युलमा गएर क्लिक गरेर त्यसरी उहाँले ब्रान्चहरूलाई रिसेड्युल चेन्ज गराउन सक्नुहुन्छ। र जुनसुकै ब्रान्चहरू सेलेक्ट गर्दा पनि त्यो ब्रान्चहरूले टोकन प्रोभाइड गरेको हुन्छ, सर्टेन ब्रान्चहरूले हरेक दिनको लागि टोकन प्रोभाइड गरेको हुन्छ। त्यो टोकनको लिमिटभित्र उहाँहरूले एप्लाई गर्नुहुन्छ र अब यो अनलाइन ब्रान्चको टोकनहरू चाहिँ हामी दिनदिनै बढाउँदै गइरहेको छौँ र कुनै दिनको टोकन अभाइलेबल भएन भने त्यसको नेक्स्ट डे टोकन अभाइलेबल हुन्छ, उहाँले नेक्स्ट डेको लागि एप्लाई गर्न सक्नुहुन्छ। यो यसरी यो स्टेपहरू कम्प्लिट गरेर उहाँले चाहिँ एप्लाई गर्न सक्नुहुन्छ।
एप्लाई गरेको कति बेर पछि चाहिँ अनि आउँछ अनलाइन मार्फत?
यस्तो छ, उहाँले एप्लाई गरिसकेपछि हाम्रो अफिसमा आइ नै हाल्यो र जुन दिनको लागि उहाँले एप्लाई गर्नुहुन्छ त्यही दिन उहाँले श्रम स्वीकृति कि श्रम स्वीकृति प्राप्त भएको वा श्रम स्वीकृतिको लागि यो कागजात पुगेन, यो डकुमेन्ट पुगेन भनेर रिजेक्ट भएको विवरण चाहिँ उहाँको मोबाइलमा, इमेलमा, सँगसँगै यही वैदेशिक रोजगार यही जुन श्रम स्वीकृतिको एप्लाई गर्नु जहाँबाट एप्लाई गर्नुभएको थियो त्यहीँनिर पनि त्यही दिन जान्छ। उतिखेर नजान सक्छ, उहाँले अहिले बिहान एप्लाई गर्नुभयो भने हाम्रो स्टाफहरूले दिउँसो हेर्न सक्नुहुन्छ, तर त्यही दिनभित्र जान्छ। यस अर नो भनेर भएको वा नभएको भन्ने चाहिँ त्यही दिनभित्रै जान्छ जुन दिनको लागि उहाँले टोकन लिनुभएको छ।
पुनः श्रम स्वीकृतिका लागि अनलाइन फारम भर्ने प्रक्रियाबारे जानकारी दिँदै हुनुहुन्थ्यो वैदेशिक रोजगार विभागको सूचना प्रविधि शाखाका विपुल पराजुली। पुनः श्रम स्वीकृतिका लागि फारम भरेका श्रमिकको अनुभव र प्रक्रिया सरल बनाउने सरकारको तयारीबारे थप जानकारी एकैछिनमा।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। देश परदेश देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेको बेलामा उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। साथै देश परदेश भाइबरमा पनि उपलब्ध छ।
कार्यक्रम देश परदेशमा अहिलेसम्म सुन्नुभयो पुनः श्रम स्वीकृतिका लागि अनलाइन फारम भर्ने प्रक्रिया बारेको जानकारी। गएको 17 गतेदेखि यो व्यवस्था शुरू हुने बित्तिकै कतिपय श्रमिकले अनलाइनबाट पुनः श्रम स्वीकृति लिइसकेका छन्, तर कतिपयलाई भने फारम भर्न समस्या भएको छ।
कार्यक्रममा अब सुनौ पुनः श्रम स्वीकृतिको लागि अनलाइन फारम भरेका श्रमिकका अनुभव।
पछिल्लो समय धेरै काम अनलाइनबाट हुने गरेको भन्दै साउदीबाट जनक राई लेख्नुहुन्छ, अनलाइनबाटै पुनः श्रम स्वीकृति लिने काम सबैभन्दा राम्रो हो। अब श्रम सकियो भनेर नेपाल धाइरहनु परेन, पैसाको पनि बचत हुने भयो, समयको पनि ढुक्क हुने भयो। कुवेतबाट दिलकुमार पाखरिनको सुझाव छ, अनलाइन श्रम स्वीकृति दिने काम अत्यन्तै प्रशंसनीय छ, तर कति बेला लिंक नखुल्ने, फारम भरेपछि आफै बन्द हुने जस्ता प्राविधिक समस्या देखिने गरेको छ। त्यस्तै उहाँ जुनसुकै बैंक कार्ड तथा ई सेवा मार्फत जीवन बीमा र कल्याणकारी कोषमा रकम जम्मा गराउने व्यवस्था भए अझै सजिलो हुने थियो भन्नुहुन्छ। युएईबाट चिन्चोन राई सर्भर डाउनका कारण समस्या हुने गरेको बताउनुहुन्छ। सेवा राम्रो भए पनि प्राविधिक समस्याका कारण आफूले चाहेको बेला सेवा लिन समस्या हुने गरेको भन्दै यसमा सुधार ल्याउन उहाँ आग्रह गर्नुहुन्छ। अनि वैदेशिक रोजगारीमै रहेका दिनेश घिमिरेले यो सेवाले निकै सुविधा भएको बताउनु भएको छ। कोरोनाको समयमा होस् वा सामान्य अवस्थामा लाइन बसेर श्रम गर्न पहिले निकै गाह्रो हुने गरेको भन्दै उहाँले अब यो समस्याबाट छुटकारा पाएकोमा सरकारलाई धन्यवाद दिनुभएको छ।
वैदेशिक रोजगार विभागमा श्रमिकका यस्ता प्रतिक्रिया र गुनासा बाक्लै आउँछन्। केही श्रमिकले अनलाइनबाट सजिलैसँग पुनः श्रम स्वीकृति पाएको बताएका छन् भने केहीले चाहिँ समस्या भएको गुनासो गरेका छन्। अनलाइनबाट पुनः श्रम स्वीकृति शुरू भएदेखि अहिलेसम्मको अनुभव, श्रमिकले ध्यान दिनुपर्ने कुरा र प्रक्रिया सरल बनाउने तयारीको विषयमा के हुँदैछ त भन्ने बारे जानकारी पनि वैदेशिक रोजगार विभागको सूचना प्रविधि शाखाका विपुल पराजुलीबाटै सुनौ।
यो सरसर्ती प्रारम्भिक रूपमा हेर्दाखेरि आफैले भर्न अलिकति अप्ठ्यारो भएको हो कि जस्तो उहाँहरूले महसुस गर्नुभएको छ। सायद यो सुरु सुरु भएर पनि होला, त्यति धेरै गाह्रो पनि छैन र यसलाई हामीले तुरुन्तै यसलाई चाहिँ थप सहज हुँदाखेरि यो अहिले चाहिँ अङ्ग्रेजी भाषामा छ, किनकि विदेश जाँदाखेरि पासपोर्ट राजधानीको सबै डिटेलहरू इङ्ग्लिसमै हुने भएको कारणले गर्दाखेरि इङ्ग्लिस भाषामा छ। यसलाई सँगसँगै हामीले दुईटै ल्याङ्ग्वेजमा, नेपाली र इङ्ग्लिस दुईटै ल्याङ्ग्वेजमा, र अझ यो फर्म भर्ने स्टेपहरूलाई पनि एउटा स्टेप सकिएपछि अर्को स्टेपमा सँगसँगै सिरियली चाहिँ आउने गरी अझ थप सरलीकृत यसलाई गर्दैछौँ। त्यो सरलीकृत भएको चाहिँ अब लगभग 15-20 दिन एक महिना जतिमा त्यो उहाँहरूलाई उपलब्ध हुन्छ। त्यो भइसकेपछि चाहिँ कम्तीमा अङ्ग्रेजी भाषाको कम ज्ञान भए तापनि भर्न सक्ने अवस्था पनि आउँछ र अहिले चाहिँ प्रारम्भिक चरणमै भएको कारणले गर्दाखेरि उहाँहरूले पनि बिस्तारै बुझ्दै अरूबाट सिक्दै अथवा बेला बेलामा हामीसँग सम्पर्क गर्दै उहाँहरूले यसको चाहिँ प्रयोग गर्दै गर्नुभएको छ। तर धेरै नै उत्सुक र उहाँहरूको लागि चाहिँ यो धेरै नै फ्रुटफुल हुने जस्तो चाहिँ हामीलाई लागिरहेको छ।
विदेशमा कार्यरत केही श्रमिकले हामीलाई के भन्नुभएको छ भने सर्भर डाउन हुन्छ अनि लिङ्क खुल्नै मान्दैन, खुलिहाले पनि फारम आदि जति भरेपछि आफै झ्याप्पै बन्द हुने जस्ता समस्या चाहिँ आइरहेछ, अनि फारममा नै जीवन बिमा र कल्याणकारी कोषमा जम्मा गराउनु पर्ने रकमको लागि पनि लिङ्क राख्नुपर्छ जस्तो लाग्छ। अहिले चाहिँ अन्यल भएको छ, अब यो कामदार चाहिँ यो कतिले विदेशमै बसेर पनि आफ्नो बैङ्क कार्डबाट अनलाइन पेमेन्ट नहुने बैङ्क कार्ड होल्डरहरू पनि छन् भन्नुभएको छ। अब उहाँहरूको यो समस्या समाधान गर्न चाहिँ तपाईँहरू कसरी अगाडि बढ्नुहुन्छ?
यो होइन, यो यहाँले भनेकै केही कुराहरू ठिकै पनि हुन्, विदेशमा रहनु भएको छ, उहाँहरूको ब्याङ्क एकाउन्ट छ, तर ब्याङ्कले चाहिँ अनलाइन मार्फत अनलाइन ब्याङ्किङ ई ब्याङ्किङ जुन भन्छ त्यो त्यो सर्भिस मार्फत चाहिँ अहिले पे गर्नको लागि उहाँहरू क्यापेबल हुनुभएको छैन, ब्याङ्कहरूले त्यो प्रोभाइड गरेको छैन। तर अब ब्याङ्कहरूले पनि जो हामीसँग लिस्टेड हुनुहुन्छ उहाँहरूले पनि बिस्तारै त्यो सुविधाहरू हामी प्रोभाइड गर्छौँ भन्ने किसिमको कमिटमेन्ट गर्नुभएको छ। त्यो भएपछि ब्याङ्कमा आफ्नै ब्याङ्कमा भएको खाता मार्फत पनि उहाँहरूले सिधै यो बिमा र कल्याणकारीको लागि जम्मा गर्न सक्नुहुन्छ होला। जेउसो अब भर्खरै सुरुवात भएको छ, यसलाई चाहिँ सबै पक्षको सुझाव लिएर र सेवाग्राहीहरूको पनि सुझाव लिएर थप परिमार्जन हुँदै जानेछ र सँगसँगै उहाँहरूलाई सहजीकरणको लागि यो इन्टरफेस जुन छ यसलाई सिम्प्लिफिकेसन गर्ने, अझै सहज बनाउने त्यो काम त निरन्तर नै जारी रहिरहन्छ। सँगसँगै उहाँले भने जस्तो सर्भर डाउन हुने हो भने त्यस्तो त्यस्तो लामो समय सर्भर डाउन अहिले भएको अवस्था छैन, तर पनि टेक्नोलोजी हो, हामीले ठ्याक्कै यसै भन्न त सकिन्न, तर पनि तुलनात्मक रूपले सर्भरमा अहिले त्यस्तो समस्या छैन। कहिलेकाहीँ अब यो उहाँहरू रहनु भएको ठाउँमै इन्टरनेटको एक्सेस कुन हदसम्म कतिको छ भन्ने कुराले महत्त्व राख्छ, तर अहिले तत्काल लागि त्यो सर्भरमा त्यस्तो समस्या आउने हो भने त्यो त्यो स्तरको अहिले अहिले त्यो समस्या छैन।
अब अन्त्यमा विपुलजी, जे होस् अब अनलाइन मार्फत पुनः श्रम स्वीकृति लिन सकिने भएपछि श्रम कार्यालय अघिल्तिर लाइन लागेर श्रम स्वीकृति लिन गएका युवालाई ठग्ने क्रम चाहिँ रोकिने भयो होइन?
यो त अवश्य नै रोकिन्छ। यसको यो अनलाइन मार्फत श्रम स्वीकृतिको व्यवस्था गर्नुको उद्देश्य पनि त्यही हो र मानिसहरूले सेवाग्राहीहरूले दुई तिन दिनसम्म पनि श्रम कार्यालयसम्म जानुपर्ने त्यस्तो अवस्थाहरू कमी अवश्य नै कमी हुन्छन्। अनलाइन मार्फत घरमै बसेर अथवा आफू जुन ठाउँमा घर होटल अफिस अथवा गाडीमा यात्रा गर्दै गर्दाखेरि जुन ठाउँबाट पनि उहाँहरूले आफैले एप्लाई गर्न सक्नुहुन्छ र अब यसको लागि चाहिँ अलिकति यसरी हामीले अनलाइन मार्फतै एप्लाई गर्न पनि सकिन्छ, प्राप्त गर्न सकिन्छ भन्ने किसिमको त्यो जानकारी पनि सबैले सेयरिङ गरौँ। त्यो भइसकेपछि उहाँहरू सबैको लागि सहज हुन्छ र एउटा यहाँको रेडियो मार्फत म सेवाग्राहीहरूलाई एउटा सानो अनुरोध चाहिँ के गर्न चाहन्छु भने यो हामीले गत सालदेखि नै उहाँहरूको श्रम स्वीकृतिको स्टिकर अथवा श्रम स्वीकृति प्राप्त भएको नभएको भन्ने जानकारी चाहिँ उहाँको इमेल र मोबाइल नम्बरमा नै पठाउने व्यवस्था गत सालदेखि नै गरेको थियौँ। यो एक वर्षभन्दा बढी भइसक्यो र त्यतिखेर नै हामीले एउटा नोटिस के इस्यु गरेको थियौँ भने यसरी तपाईँको मोबाइल वा इमेल एड्रेसमा नै श्रम स्वीकृति भएको नभएको जानकारी प्राप्त हुने भएको कारणले फर्म भर्दाखेरि कृपया तपाईँको सम्पर्क हुने मोबाइल नम्बर वा तपाईँले प्राप्त गर्ने तपाईँले प्रयोग गर्न सक्ने इमेल एड्रेस चाहिँ अनिवार्य रूपमा त्यो चाहिँ इनपुट गर्नुहोला। त्यसले गर्दाखेरि श्रम स्वीकृति भएको नभएको जानकारी प्राप्त हुन्छ। सँगसँगै यदि तपाईँले इमेल र मोबाइल नम्बर करेक्ट इनपुट गर्नुभयो भने अघिल्लोपल्ट श्रम स्वीकृति प्राप्त गर्दाखेरिको पासवर्ड बिर्सिनुभयो भने पनि त्यसलाई रिकभर गर्नको लागि पनि सहज हुन्छ, सरलीकरण हुन्छ भनेर गत सालदेखि नै हामीले यो सूचना चाहिँ पब्लिकलाई प्रोभाइड गरेको हो। तर यो चाहिँ धेरै सेवाग्राहीहरूले यसलाई चाहिँ आत्मसात गर्नु भएको जस्तो देखिएन। अहिले पनि उहाँहरूको इमेल र मोबाइल नम्बर चाहिँ त्यो चाहिँ टेम्पोरेरी टाइपको इमेलहरू प्रयोग गर्ने अथवा कहिले पनि एक्सेस हुन नसक्ने खालका मोबाइल नम्बरहरू इनपुट गरेर फर्म पहिला यस अगाडि फर्म भर्नुभएको धेरै देखियो। त्यस कारणले अब फर्म भर्दाखेरि चाहिँ अब एप्लाई गर्दाखेरि अथवा एकपल्ट आफूले चाहिँ पासवर्ड प्राप्त गरेर अनलाइन मार्फत फर्म भर्दाखेरि दुईवटा कुरा मोबाइल नम्बर र इमेल एड्रेस चाहिँ कम्तीमा आफूले एक्सेस हुने अथवा कम्तीमा आफैले नै पाउनु भएन भने पनि आफ्नो साथीभाइ नातागोता आफन्त जोसँग चाहिँ तपाईँले पछि प्राप्त गर्न सक्नुहुन्छ उहाँहरूको इनपुट गरिदिनु भयो र पछिसम्म प्रयोग हुने इनपुट गरिदिनु भयो भने चाहिँ यो श्रम स्वीकृति हरेक पल्टको लागि उहाँहरूलाई सहज हुन्छ। यो एउटा म्यासेज चाहिँ यहाँको च्यानलको थ्रु सबै पब्लिकलाई जाओस् भन्ने म चाहन्छु।
श्रमिकले सबै प्रक्रिया पूरा गरेर फारम भरेमा र वैदेशिक रोजगार विभागले पनि प्रक्रिया सरल बनाएमा श्रमिकले बिना झन्झट जुनसुकै ठाउँमा बसेर पनि अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सक्छन्। यसबाट वैदेशिक रोजगारीमा हुने ठगी कम हुने र वैदेशिक रोजगारीको जटिलता कम हुने आशा गर्न सकिन्छ। वैदेशिक रोजगारीका क्रममा अनलाइन मार्फत अरू पनि काम गर्न र सेवा लिन सकिन्छ। यसबारे थप जानकारी सहित सुनौ साथी वेदानन्द जोशीलाई।
वैदेशिक रोजगारीको सिलसिलामा गर्नुपर्ने धेरै काम अनलाइनबाटै गर्न सकिन्छ। विदेशमा कामको खोजी पनि अनलाइनबाटै गर्न सकिन्छ भने काम गर्दा परेका समस्या, अप्ठ्यारा र गुनासा पनि अनलाइन मार्फत नै सम्बन्धित ठाउँमा राख्न पाइन्छ। सबैभन्दा पहिले काम खोज्ने कुरा, वैदेशिक रोजगार विभागको वेबसाइट www.doefdofe.gov.inpमा गएर वैदेशिक रोजगारीको खोजी भन्ने ठाउँमा क्लिक गरेर आफ्नो रुचि, क्षमता र योग्यता अनुसारको कामको खोजी गर्न सकिन्छ। त्यसमा कुन पदको लागि कहिले अन्तर्वार्ता छ र कुन म्यान पावरले त्यो कामको लागि पठाउने हो भन्ने कुरा प्रष्ट लेखिएको हुन्छ। यसबाट म्यान पावरले एक काम भनेर अर्कोमा लगाउने, एजेन्ट तथा म्यान पावरका झुटा आश्वासनका कारण समस्या भोग्नुपर्ने जस्ता जोखिमबाट बस्न सकिन्छ। यस्तै श्रम स्वीकृति पनि अनलाइनबाटै लिन सकिन्छ। श्रम स्वीकृतिका लागि ई टोकन प्रणाली पनि लागू भएको छ। श्रम स्वीकृतिको लागि पनि विभागकै वेबसाइट www.doefdofe.gov.inpमा गएर अनलाइन श्रम स्वीकृति लेखेको ठाउँमा क्लिक गरेर निवेदन पेश गरिसकेपछि आवेदनकर्ताले श्रम स्वीकृति पाउने पालो कुन दिन पर्छ भन्ने कुरा ई टोकनबाटै थाहा पाउँछन्। श्रम स्वीकृति पाउनको लागि कार्यालय थाहिरहनुपर्ने अवस्था अहिले छैन। श्रम स्वीकृतिको आवेदन पेश गरिसकेपछि कुनै कारणले श्रम स्वीकृति अस्वीकृत हुने भएमा वा थप कागजात पेश गर्नु परेमा पनि मोबाइलमा जानकारी आउँछ। श्रम स्वीकृति प्राप्त भएको जानकारी पनि मोबाइलमा म्यासेज मार्फत नै मिल्छ। अहिले श्रम स्टिकर पनि अनलाइनबाटै लिन सकिन्छ। श्रमिकलाई राहदानीमा टाँस्ने स्टिकरको सट्टा ई स्टिकर दिने गरिएको हो। अनलाइन मार्फत श्रम स्वीकृति लिँदा आफूले पेश गरेको इमेल मार्फत नै श्रम स्वीकृतिको स्टिकर पाइन्छ। यस्तै अनलाइनबाट जारी गरिने स्टिकर आफूलाई चाहिएको बेला जुनसुकै ठाउँबाट पनि प्रिन्ट निकाल्न सकिन्छ। अनलाइनबाट स्टिकर जारी भएसँगै स्टिकर छपाईमा लाग्ने खर्च जोगिएको र नक्कली स्टिकर बनाई अवैध रूपमा भारतको बाटो हुँदै विदेश पठाउने क्रम अन्त्य भएको वैदेशिक रोजगार विभागले जनाएको छ। यस्तै आफू जान लागेको देश वैदेशिक रोजगारीको लागि मान्यता प्राप्त देश हो कि होइन भनेर पनि अनलाइनबाटै जान्न सकिन्छ। कतिपय अवस्थामा नेपाल सरकारले वैदेशिक रोजगारीको लागि स्वीकृति दिए नदिएको थाहै नपाई जाँदा गन्तव्य देशमा पुगेपछि श्रमिक समस्यामा पर्ने गरेका छन्। एजेन्टले राम्रो देश हो, कमाई राम्रो हुन्छ भनेर फकाएको भरमा एजेन्टलाई मोटो रकम दिने र पछि नेपाल सरकारले वैदेशिक रोजगारीको लागि मान्यता नै नदिएको देशमा पुग्दा अनेक समस्या भोग्नुपर्ने हुन सक्छ। त्यसैले यसको लागि वैदेशिक रोजगार विभागको वेबसाइटमा गएर नेपाल सरकारले मान्यता दिएका देशहरूबारे थाहा पाउन सकिन्छ। म्यान पावरको बारेमा जानकारी पनि अनलाइनबाटै लिन सकिन्छ। विभागको कालो सूचीमा परेका तथा सूचीकृत नै नभएका म्यान पावर कम्पनीले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर श्रमिकबाट रकम लिने र पछि सम्पर्कविहीन हुँदा श्रमिकहरू ठूलो ठगीमा पर्ने गरेका छन्। यस्तो ठगी रोक्न र श्रमिकले म्यान पावरको बारेमा आफै थाहा पाउन् भनेर वैदेशिक रोजगार विभागले इजाजत प्राप्त म्यान पावरको सूची विभागको वेबसाइटमा राखेको छ। पछिल्लो समय वैदेशिक रोजगारीसँग सम्बन्धित अन्तर्निकाय समन्वय पनि अनलाइनबाटै हुन थालेको छ। वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, राहदानी विभाग, कन्सुलर सेवा विभाग लगायत सम्बन्धित संस्थाहरूबाट प्राप्त हुने सेवाहरू छिटो छरितो र सहज हुने तथा एकअर्को निकायका सूचना सहजै प्राप्त गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ। यसले गर्दा वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति लिएका कतिजना विदेश गए, कुन देशबाट कतिजना फर्किए, फर्किएका श्रमिक गन्तव्य देशमा कति समय बसे जस्ता तथ्याङ्क पनि विभागले राख्ने गरेको छ। यी लगायत अभिमुखीकरण संस्था, इजाजत प्राप्त स्वास्थ्य संस्था, नेपालबाट वैदेशिक रोजगारीमा जान रोक लगाएका विदेशी कम्पनीको जानकारी पनि वैदेशिक रोजगार विभागको वेबसाइटमै उपलब्ध गराइएको छ। यस्तै वैदेशिक रोजगार विभागको वेबसाइटमा उपलब्ध सेवाहरूलाई मोबाइल एपमा समेटेर वैदेशिक रोजगारी नामक एन्ड्रोइड मोबाइल एप पनि उपलब्ध छ। वैदेशिक रोजगारीमा गएर सिकेको सिपलाई नेपाली श्रम बजारमा प्रयोग गर्न चाहेमा त्यसको लागि पुलको काम होस् भन्नको लागि पनि अनलाइनबाटै त्यसको व्यवस्था मिलाउने काम अगाडि बढ़िरहेको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका अनुसार वैदेशिक रोजगारीका क्रममा ठगीमा परेकाहरूको लागि अनलाइनबाटै उजुरी गर्न मिल्ने व्यवस्थाको लागि पनि गृह कार्य भइरहेको छ।
तपाई पनि वैदेशिक रोजगारीका क्रममा अनलाइन मार्फत सेवा लिँदाका अनुभव र अप्ठ्यारा या अरू कुनै समस्या, अनुभव तथा भोगाई सहित कार्यक्रम देश परदेशमा सहभागी हुन सक्नुहुन्छ। इमेल ठेगाना deshdesh@unn.com.np आफ्नो समस्या, प्रश्न र भनाई पठाएर यो कार्यक्रममा सहभागी हुन सकिन्छ। मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट र विचार वा प्रश्न एसएमएसबाट पनि पठाउन सकिन्छ।
मोबाइलको म्यासेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरी एक स्पेस दिएर आफ्ना कुरा लेख्नुहोस् अनि 3556 नम्बरमा पठाउनुहोस्। म्यासेज हामी कहाँ आइपुग्छ। आफ्नो विचार, प्रश्न र भनाई आफ्नै आवाजमा रेकर्ड गराउन हाम्रो टोल फ्री नम्बर 1660015566 बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म फोन गर्दा पनि हुन्छ।
उज्यालोको फेसबुक पेज facebook.com/उज्यालोमा वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासा र जिज्ञासा छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्छौ र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौ। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौ। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्ट तथा साथीहरू सन्जिता देवकोटा र वेदानन्द जोशीसँगै जानुका दुवाडी र मिलन तिमिल सिन्हा पनि बिदा हुन्छौ। नमस्कार।